यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। 15 गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन सहित नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्र सहितको विकसित राष्ट्रका रूपमा अघि बढ़ाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ़न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान। आगामी आर्थिक वर्ष 2079-80 का लागि सरकारको आय व्ययको विवरण बजेट संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै। प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित। मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्या समाधानका लागि राष्ट्रिय सहमति आवश्यक रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग गम्भीर वार्ता गर्न फ्रान्स र जर्मनीका राष्ट्रप्रमुखको आग्रह।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन आज गणतन्त्र दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिले केही बेरपछि काठमाडौँको सैनिक मञ्च टुँडी खेलमा विशेष समारोहको आयोजना गर्दैछ। उक्त समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। आजको दिन 2065 सालमा निरंकुश एकात्मक राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको घोषणा भएको हो। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते निरंकुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले 15 गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ़ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ़न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको हो। सन्देशमा राष्ट्रपति भण्डारीले यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ़ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ़न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको छ। जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्र सहितको विकसित राष्ट्रका रूपमा अघि बढ़ाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको पनि शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराईसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरे बमोजिम गत वैशाख 30 गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनैतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको पनि सन्देशमा उल्लेख गरिएको छ। यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझ सुदृढ़ गर्दै लैजानुपर्ने बताउनुभयो। गणतन्त्र प्राप्तिका सबै दल एकताबद्ध भएर संघर्षमा उत्रिएको उल्लेख गर्दै उहाँले गणतन्त्रलाई समृद्ध बनाउन पनि एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटो भन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढ़ाउने सबैको साझा उद्देश्य भएको बताउनु भएको छ। 15 गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सम्पूर्ण शहीदप्रति श्रद्धांजलि पनि अर्पण गर्नुभएको छ। प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिना भेदभाव समान हक अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्था मध्येको एक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मार्फत आज हामीले मुलुकलाई अगाडि बढ़ाइरहेको उल्लेख गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चितता गर्दै नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा गर्ने यात्रामा सबै क्रियाशील रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री देउवाले विकास र समृद्धिको बाटोमा अघि बढ़नु सबै नेपालीको साझा उद्देश्य रहेको पनि स्पष्ट गर्नुभएको छ। शासन प्रणालीमा सबै जनताको सहभागिता स्वामित्व र अपनत्व स्थापित हुन सकेको र नागरिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति भएर मुलुकमा राजनैतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढ़ेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ। प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै मुलुकको आवश्यकता र जनअपेक्षा पूरा गर्न प्रमुख राजनैतिक दल जिम्मेवार भई अघि बढ़नुपर्ने बताउनु भएको छ। रेडियो नेपालको अन्तर्सम्वाद कार्यक्रममा केही बेर अघि कुराकानी गर्नुहुँदै प्रथम राष्ट्रपति डाक्टर यादवले लोकतान्त्रिक गणतन्त्र उच्चतम राजनैतिक प्रणाली भएकाले त्यसलाई संस्थागत गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा 818 कैदीको बाँकी कैद सजाय माफी मिना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका 271 र नरबहादुर सामा समेतका 547 गरी कुल जम्मा 818 कैदीको बाँकी कैद सजाय मिना गर्नुभएको हो। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा 276 फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 दफा 37 फौजदारी कसुर कैद कट्टा नियमावली 2076 नियम 3 तथा सर्वोच्च अदालतका आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका व्यक्तिलाई माफी मिना गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले आज अपरान्ह 4 बजे संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2079-80 लागि सरकारको आय व्ययको विवरण बजेट प्रस्तुत गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार आज जेठ 15 गते अपरान्ह 4 बजे संसदमा बजेट प्रस्तुत गर्नुहुनेछ। बजेट प्रस्तुत गर्ने सन्दर्भमा हिजो अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2078-79 आर्थिक सर्वेक्षण सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा 2079 मन्त्रालयगत प्रगति र विवरण 2077 बैठक समक्ष प्रस्तुत गर्नुभयो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 बजेट अपरान्ह 4 बजे संघीय संसदमा प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो। अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। अर्थमन्त्री जनार्दन शर्माले सभामुख अग्निप्रसाद सापकोटालाई आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा जानकारी गराउनु भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री शर्माले हिजो सभामुख सापकोटालाई आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराउनु भएको हो। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोड़िएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराउनु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाल सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्नु भएपछि बैठकले बहुमतले प्रस्ताव पारित गरेको हो। त्यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कृषि क्षेत्रलाई मुलुकको आर्थिक विकासको संवाहकको रूपमा अघि बढ़ाउने नीति लिएको बताउनुभयो। प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले नीति र कार्यक्रममा दिगो विकास, पर्यावरण, सुशासन, तरलताको व्यवस्थापन, ऊर्जा र पर्यटन क्षेत्रको विकास जस्ता विषयलाई विशेष जोड़ दिएको बताउनुभयो।
विकासको मुख्य सम्भावित क्षेत्रको रूपमा अघि बढ़ाएको छ। उत्पादन, उत्पादकत्व, रोजगारी र आय वृद्धि, पूर्वाधार निर्माण र मानव पुँजी निर्माण, आय असमानता, बहुआयामिक गरिबीको दरमा कमी, दिगो विकास, पर्यावरण सन्तुलन, संहिताका सुदृढीकरण र सुशासनलाई यस नीति तथा कार्यक्रमको पाठको राखेको छ।
प्रधानमन्त्री देउवालले नीति तथा कार्यक्रम मार्फत सरकारले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अघि बढ़ाउने, शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगो लगाउने पनि बताउनुभयो। सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवालले किसानहरूलाई आवश्यक पर्ने मल समयमा नै उपलब्ध गराउन, पूर्वाधारहरूको व्यवस्थापन र जनतालाई सहज सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
अन्य क्षेत्रगत नीतिसँग आबद्ध गरी कृषि उत्पादन उत्पादकत्व बढ़ाइनेछ। कृषकको संरक्षण गरिने कृषि उत्पादन लागि आवश्यक मलखाल तत्काल उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु। स्वदेशी उत्पादनबाट खाद्य सुरक्षाको प्रत्याभूति गर्ने उत्पादकत्व आबद्ध गर्दै जाने निर्देश दिएको छ।
प्रधानमन्त्री देउवाले हालै सम्पन्न निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै त्यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त पनि गर्नुभयो। प्रधानमन्त्री देउवाले निजगढ़ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको फैसला र विज्ञहरूसँग छलफल गरेर अघि बढ़ने समेत स्पष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुले, कालापानी नेपाली भूमि हो भन्दै सीमा समस्या कूटनीतिक सम्वादको माध्यमबाट समाधान गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। आफ्नो भारत भ्रमणको क्रममा ऊर्जा व्यापार सम्बन्धमा द्विपक्षीय छलफल भई वक्तव्य मात्र जारी भएको र त्यस क्रममा कुनै पनि सम्झौता नभएको समेत प्रधानमन्त्री देउवाले स्पष्ट गर्नुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एकपटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो।
आज अर्थतन्त्रमा देखा परेका समस्याहरू या दलहरूभित्र देखा परेका समस्याहरू या दलहरू अन्तरदल दलहरूका बीचमा पनि देखा परेका समस्याहरू समाधान एकमुष्ट रूपमा गर्नको लागि हामीले एकचोटि फेरि राष्ट्रिय सहमति र समझदारीतिर जानु पर्ने हो। आवश्यकता आज त्यस्तो छ। हामीले कसैले एकले अर्कालाई दोषारोपण मात्रै गरेर समस्याको समाधान हुने स्थिति छैन।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिनुहुँदै संविधान मिच्न चाहनेहरूलाई निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो। छलफलमा भाग लिनुहुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको टिप्पणी गर्नुभयो। बैठकमा सत्तापक्ष नेपाली कंग्रेसका सांसद गगन कुमार थापाले कृषिमा उत्पादकत्व बढ़ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकता सम्बन्धी समस्या तत्काल समाधान गर्नुपर्ने उल्लेख गर्नुहुँदै संघीय निजामती विधेयक संघीय संसदबाट पारित गरेर कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो। अध्यक्ष यादवले विकासलाई सन्तुलित तवरले अगाडि बढ़ाउने गरी कार्यक्रम अगाडि बढ़ाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचन असाध्यै महँगो भएकाले त्यसमा सुधार गर्नुपर्ने र रामराजा प्रसाद सिंह मेडिकल कलेज स्थापना गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा शीर्ष नेता तथा विज्ञहरूबीच छलफल भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हिजो भएको छलफलमा शीर्ष नेता तथा विज्ञहरूले निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न सर्वोच्चले गरेको फैसलामा पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभएको पूर्व हवाई विभागका महानिर्देशक वीरेन्द्र बहादुर देउजाले जानकारी दिनुभयो। यस्तै छलफलमा शीर्ष नेता तथा विज्ञहरूले विकास गर्ने क्रममा केही विनाश पनि हुने भएकाले राज्य र नागरिकलाई फाइदा हुने कुरामा विनाश मात्रै भएको भन्नेतर्फ ध्यान केन्द्रित गर्न नहुने सुझाव पनि दिनुभएको उहाँले बताउनुभयो। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, श्रम मन्त्री किसान श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, मन्त्रालयका सचिव लगायतका विज्ञहरूको सहभागिता रहेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले नेपालको परराष्ट्र नीति असंलग्न सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड़ दिनुभएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मी संघको कुराकानीमा अध्यक्ष लिङदेनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलित हुनुपर्नेमा जोड़ दिनुहुँदै हरेक राजनैतिक दल परराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्ने बताउनुभयो। चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र 5.84% विस्तार हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा यस्तो विस्तार 4.25% थियो। सरकारले हिजो संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण 2078-79 अनुसार कोविड 19 महामारीको प्रभाव क्रमशः न्यून हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो। विश्वव्यापी रूपमा फैलिएको कोविड 19 महामारीका कारण सन् 2020 प्राय सबै मुलुकहरूको अर्थतन्त्र सहित विश्व अर्थतन्त्र संकुचित हुन पुगेको छ। आर्थिक गतिविधिमा आएको शिथिलताले रोजगारीका अवसरहरू न्यून हुन पुगे, जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापन समेत कष्टकर हुन पुग्यो। रोजगारी र आयमा आएको कमीसँगै गरीबी र असमानता पनि बढ़ेर गयो। कोविड 19 को उत्परिवर्तनले विश्वलाई आक्रान्त बनाइरहे पनि यस विरूद्धको खोप उपलब्धतासँगै आर्थिक सामाजिक गतिविधि सामान्य बन्दै गएका छन्। आगामी दिनमा अर्थतन्त्रमा कोविड 19 को प्रभाव कम हुँदै जाने पूर्वानुमान रहे पनि रसिया युक्रेन युद्ध लम्बिन सक्ने, रसियामाथि थप प्रतिबन्ध लाग्न सक्ने र पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमानका आधारमा सन् 2022 विश्व अर्थतन्त्र 3.6% मात्र विस्तार हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिसकेको छ। गृह मन्त्रालयले यही जेठ 4 कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानबिन गर्न समिति गठन गरेको छ। कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईको संयोजकत्वमा 5 छानबिन समिति गठन गरी 10 दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ। समितिको प्रतिवेदन पश्चात घटनाको सत्य तथ्य उजागर हुने र भविष्यमा त्यस्ता घटना हुन नदिन सुधारका उपाय अवलम्बन गरिने गृह मन्त्रालयले जनाएको छ। सार्वजनिक जग्गासहित व्यक्तिको जग्गा किर्ती गरी बिक्री गर्न करोड़ौं रूपियाँ बैना लिएर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट 2 नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका 7 72 केशव प्रसाद अधिकारीलाई कमल विनायकबाट र भक्तपुर नगरपालिका 8 बस्ने ईश्वर गाईजूलाई भक्तपुर स्थित मालपोत कार्यालयको गेटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सरकारले माध्यमिक तहसम्म निशुल्क शिक्षा दिने घोषणा गरेको भए पनि अझै कार्यान्वयन हुन सकेको छैन। अंग्रेजी माध्यमबाट पढ़ाउने भन्दै सामुदायिक विद्यालयले शुल्क उठाउन थालेपछि विद्यार्थीहरू मारमा पर्ने गरेका छन्। दाङबाट प्रेमबहादुर रामजाको यो रिपोर्ट।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 7 भीमा नेपालीको छोराले अहिले कक्षा 9 पढ्नुहुन्छ। सरकारी विद्यालयमा अध्ययन गर्दा पनि उहाँले विभिन्न शीर्षकमा शुल्क बुझाउनु परेको छ। गत वर्ष भर्ना गर्दा जस्तै यसपालि पनि भर्ना शुल्क लागेको छ। सरकारले मावि तहसम्मको निशुल्क शिक्षा भने पनि आफ्नो लागि कार्यान्वयन नहुँदा उहाँले गुनासो गर्नु भएको छ। तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष अहिलेसम्म शिक्षा सम्बन्धी कुनै योजना बनाएको छैन। सामुदायिक विद्यालयमा पछिल्लो समय अंग्रेजी माध्यमबाट पढ़ाई हुन थालेपछि शुल्क लिने गरिएको छ। निजी क्षेत्रबाट शिक्षक व्यवस्थापन गर्ने हुँदा विद्यालयलाई चुनौती थपिएको उपमहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो।
विद्यार्थी भर्ना शुल्क अध्यक्ष मासिक शुल्कको कुरा पनि उठिरहेको छ, होइन? इङ्ग्लिस मिडियम बाहेक विद्यालयले चाहिँ शुल्क लिएको थिएन। नगरपालिकाबाट हामीले दिनुपर्ने अनुदान चाहिँ त्यो चाहिँ दिन सकेका छैनौँ।
स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि विभिन्न योजना लिएर अगाडि बढेका छन्। आफू भर्खरै चुनिएर आएको हुँदा कस्ता कार्यक्रम ल्याउने भनेर छलफल नभएको बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री छेत्री बताउनुहुन्छ।
विद्यार्थीलाई सानो बच्चादेखि नै एउटा नैतिक वातावरणमा शिक्षा दिने खालका कुराहरू मेरो सोचाइमा छ। पाठ्यक्रमहरूमा पनि नैतिक शिक्षाको अलिकति काम राख्ने हो कि भन्ने सोच्न छ।
सरकारले मावि तहसम्मको शिक्षा निशुल्क भने पनि व्यावहारिक तहमा कार्यान्वयनमा आउन सकेको छैन। शिक्षामा शुल्क लाग्दा कतिपय विपन्न बाल बालिका विद्यालय जानबाट वञ्चित हुनु परेको छ। प्रेम बहादुर राम्जा, रेडियो नेपाल, दाङ।
अब के अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र जर्मनीका राष्ट्र प्रमुखहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर रूपमा वार्ता गर्न सुझाव दिनुभएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर ओलाफ स्कोल्जले 80 मिनट चलेको टेलिफोन वार्तामा तत्काल युद्ध विराम र रूसी सेना फिर्ता गर्न रूसी राष्ट्रपति पुटिनलाई आग्रह गर्नुभएको हो। टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले युक्रेनसँग वार्ता गर्न रूस तयार रहेको प्रतिक्रिया दिनुभएको छ। विश्वका 20 देशमा मंकी पक्सको संक्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार विभिन्न देशमा मंकी पक्सबाट संक्रमितहरूको संख्या बढ़दै गएको र विश्वभर अहिलेसम्म 200 जनामा मंकी पक्सको संक्रमण पुष्टि भएको छ। यस भाइरसका कारण मानिसको मृत्यु नै नहुने भए पनि संक्रमण छिटो छिटो धेरैजनामा सर्ने र शारीरिक समस्या हुने गरेकाले उच्च सतर्कता अपनाउन चिकित्सकहरूले अनुरोध गरेका छन्। उत्तर कोरिया विरूद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ। सुरक्षा परिषदका 13 सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रूसले भिटो लगाएर असफल पारेका हुन्। अब आर्थिक समाचार।
सरकारले दैलेख जिल्लामा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन कार्यका लागि 2 वर्षको समय थप गरेको छ। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् 2022 फेब्रुअरी 28 सम्झौताको अवधि सकिएपछि मन्त्री परिषदको बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि 2 वर्षको समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद डाक्टर गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो। उहाँले हाल बन्द रहेको अन्वेषण तथा उत्खननको काम चिनिया टोली नेपाल आउन साथ शुरू हुने पनि बताउनुभयो। जिल्लाको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुंगेश्वर र पादुका लगायतका क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जियोलोजिकल सर्वे कम्पनी बीच सन् 2019 फेब्रुअरी 28 सम्झौता सम्पन्न भएको थियो। मूल्य श्रृंखलामा आबद्ध किसानलाई वित्तीय सेवा उपलब्ध गराउन कृषि विकास कार्यक्रम एएसडीपी र प्रभु ब्याङ्क लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृंखलामा आबद्ध किसानहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि विकास कार्यक्रम र प्रभु ब्याङ्क बीच सम्झौता भएको हो। सम्झौता पत्रमा कृषि विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराई र प्रभु ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक सेतनले हस्ताक्षर गर्नु भएको छ। खाद्य वस्तु उत्पादक, कृषि व्यवसायी, साना किसानको माग अनुसारको वित्तीय सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले एएसडीपी र प्रभु ब्याङ्कबीच सम्झौता गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले बताउनुभयो। कार्यक्रममा प्रभु ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरूप लक्षित वर्गलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकासका लागि लगानीको अभाव हुन नदिन समेत ब्याङ्कसँगको सम्झौताले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो। देशका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा करिब 53 अर्ब रूपियाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्। बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 20 निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा 52.79 करोड़ रूपियाँ लगानी गरेको देखिएको छ। कुल लगानी मध्ये 82.76% अर्थात 43.69 करोड़ रूपियाँ राष्ट्र ब्याङ्कबाट अनुमति पाएका ब्याङ्क तथा वित्तीय संस्थामा कम्पनीहरूले लगानी गरेका छन्। क वर्गको वाणिज्य ब्याङ्कमा 37 अर्ब लगानी गरेका छन्। त्यस्तै कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा 24.03 करोड़ रूपियाँ र अन्य लगानी अन्तर्गत 3.76 करोड़ रूपियाँ गरेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ।
भुवन आचार्य, अब खेल समाचार। स्पेनिस क्लब रियल म्याड्रिडले यस वर्षको युएफा च्याम्पियन्स लीग फुटबल प्रतियोगिता जितेको छ। गैराती फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपूललाई शून्यका विरूद्ध 1 गोलले पराजित गर्दै च्याम्पियन्स लीग जितेको हो। अब बाँकी खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकामा आयोजना हुने आईसीसी पुरूष क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय एक दिवसीय सिरिज खेल्न अमेरिका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई विदाई गरेको हो। नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेशराज गहतरा, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले विदाई गर्नु भएको छ। सिरिजमा नेपाल, अमेरिका र ओमान बीच प्रतिस्पर्धा हुनेछ। सिरिजका लागि क्यानले सन्दीप लामिछानेको तानीमा 15 सदस्यीय टोलीको सहभागिता रहने जनाएको छ।
गिरिशा उपाध्याय अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली हुने, अन्य भागमा आंशिक बदली रही प्रदेश एक बागमती र गण्डकी प्रदेशका साथै अन्य केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:54 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। 15 गणतन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन सहित नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्र सहितको विकसित राष्ट्रका रूपमा अघि बढ़ाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई। राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ़न प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान। आगामी आर्थिक वर्ष 2079-80 लागि सरकारको आय व्ययको विवरण बजेट संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत हुँदै प्रतिनिधि सभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित। मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्या समाधानका लागि पुनः राष्ट्रिय सहमति आवश्यक रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका राष्ट्रपति पतिसँग गम्भीर वार्ता गर्न फ्रान्स र जर्मनीका राष्ट्र प्रमुखको आग्रह। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।